नमस्कार, कानूनका कुरा रेडियो कार्यक्रममा यहाँलाई स्वागत छ। यो कार्यक्रम रेडियो नेपाल र नेपाल सरकार कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको सहकार्यमा तयार पारिएको हो।
कार्यक्रम पाक्षिक रूपमा बुधबार बिहान 7 बजेको समाचारपछि प्रसारण हुन्छ।
राणा प्रधानमन्त्री जङ्गबहादुरको पाला विक्रम सम्बत 1910 ल्याइएको पुरानो मुलुकी ऐन र विक्रम सम्बत 2020 मुलुकी ऐनलाई पूर्ण रूपमा विस्थापित गरी कानूनको आधुनिकीकरण र संहिताकरण सहित 2075 भाद्र 1 गतेदेखि कार्यान्वयनमा आएको यसै साता 8 वर्ष पूरा हुँदैछ। मुलुकी संहितामा देवानी संहिता, मुलुकी देवानी कार्यविधि संहिता, मुलुकी अपराध संहिता, मुलुकी फौजदारी कार्यविधि संहिता र फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐन छन्। नयाँ मुलुकी संहितालाई नेपालको कानूनी इतिहासमा एउटा कोसे ढुङ्गा मानिन्छ। मुलुकी संहिता आएको भाद्र 1 संहिता दिवस पनि भनिन्छ। आजको कार्यक्रममा मुलुकी संहिताका मुख्य विषय र कार्यान्वयनको पाटामा केन्द्रित हुनेछौ। मुलुकी संहिता निर्माणका बेला नेपाल कानून आयोगको अध्यक्ष रहनुभएका पूर्व कानून मन्त्री माधव पौडेलसँग गरिएको कुराकानी मुख्य रूपमा प्रस्तुत गर्छौ। साथै बाल सुधार गृहहरूमा कानून बारेको जानकारी प्रदान गरिरहनुभएका अधिवक्ता बसन्त गौतमसँगको वार्ता प्रस्तुत गर्नेछौ।
हामीले कानून आयोगका पूर्व अध्यक्ष एवं पूर्व कानून मन्त्री माधव पौडेललाई मुलुकी संहिताका विभिन्न पक्षबारे जिज्ञासा राखेका छौँ।
हामीले निकै लामो प्रयत्न पछाडि 2010 हाम्रो चाहिँ आकांक्षा हो मुलुकको सामान्य कानूनलाई संहिताकरण गरेर अन्तर्राष्ट्रिय स्तरको बनाउने हाम्रो 10 सालदेखिको चाहिँ एउटा आकांक्षा थियो। त्यो आकांक्षालाई चाहिँ पुरा गर्दै हामीले संहिता निर्माण गर्यौँ र 2075 अहिले चाहिँ करिब 8 वर्ष पुरा भएर अब चाँडै नै पछि भदौदेखि 9 वर्षमा प्रवेश गर्ने चरणमा छन्। यस अवधिमा हामीले नेपालको कानून प्रणालीलाई निकै आधुनिकरण गर्न सफल भएका छौँ र हामीले अन्तर्राष्ट्रिय स्तरमा हाम्रा मान्यताहरू चाहिँ स्थापित अन्तर्राष्ट्रिय स्तरका मान्यताहरूलाई हाम्रो नेपाली कानूनमा राखेका छौँ भन्ने हामी देखाउन सकेका छौँ। अब अहिले 8 वर्ष 9 वर्षमै जेनरल लको चाहिँ पूर्ण रूपमा चाहिँ समीक्षा गरेर यसको चाहिँ सफलता भयो सफलता हुन सकेन भन्ने कुराको निष्कर्ष निकाल्न गाह्रो हुन्छ। तथापि हाम्रो अहिलेको कानून प्रणाली निकै प्रभावकारी भएको मैले चाहिँ महसुस गरेको छु। दुईवटा उदाहरण दिन्छु तपाईँलाई, यसमा स्पष्ट होला, सायद अरू श्रोताहरूलाई पनि स्पष्ट हुन सक्छ। उदाहरणलाई भन्नुहोस्, कुनै व्यक्तिलाई पक्राउ गर्नुभन्दा अगाडि अदालतको अनुमति लिनुपर्ने, पक्राउ पुरै जारी गर्नुपर्ने व्यवस्था अहिले नेपाली कानूनमा प्रचलित चलेको छ। हिजोको कानून प्रणालीमा धेरै हदसम्म प्रहरी आफैले पक्राउ गर्थ्यो र उसले 24 घण्टाभित्रमा अदालत लान्थ्यो। र अहिले पक्राउ, कुनै व्यक्तिलाई पक्राउ गर्नुभन्दा अगाडि अदालतको अनुमति लिनुपर्ने व्यवस्था हामीले गरेका छौँ। यो निकै राम्रो व्यवस्था हो। यसलाई हिजोको दिनमा पुलिसलाई जुन एउटा किसिमको दबाव लागेको थियो, प्रहरीले आफू खुसीले चाहिँ पक्राउ गर्छ भन्ने, त्यो त हट्यो। हेर्नुहोस्, अहिले कुनै व्यक्तिलाई पक्राउ गर्ने नगर्ने भन्ने व्यक्ति कुरा चाहिँ हामीले अदालतले दिएको छौँ, हेर्नु सक्षम अदालतलाई। त्यो एउटा चाहिँ हाम्रो प्रभावमा आएको छ। अर्को कुरो, एउटा नयाँ कुरो के आएको छ, फौजदारी कानुनले कुरा गर्नुहुन्छ भने पनि अदालतमा मुद्दा दायर भएपछि फरार रहेको अभियुक्तको स्वतः उसको सटिङ अवधि पछाडि स्वतः उसको चाहिँ सम्पत्ति निलम्बन हुने, ऊ सार्वजनिक पदको पदबाट बहाल निलम्बन हुने, उसका सबै सम्पत्तिहरू चाहिँ रोक्का रहने आदि आदि व्यवस्थाले गर्दाखेरि सम्बन्धित व्यक्तिलाई अदालतमा आएर उपस्थित हुनुपर्ने, हाजिर हुनुपर्ने बाध्यता सिर्जना गरेको छ। यसले हाम्रो न्याय प्रणाली आफै स्वचालित छ, सक्षम छ भन्ने कुरा पनि देखाउँछ। यस्तो अनुमति थुप्रै उदाहरणहरू छ। तथापि अब यसमा सुरुका दिनहरूमा यसलाई कार्यान्वयन गर्न के कठिनाई भएको थियो, उदाहरणलाई भन्नु, पहिलो दिन चाहिँ कसुर गरेको हो वा होइन भन्ने कुरा ठहर गर्ने, त्यस पछाडि केही समय पछाडि चाहिँ यसलाई सजाय दिने कुरा पहिला अलिकति अलि अप्ठ्यारो परेको जस्तो लागेको थियो मलाई, किनकि न्यायाधीशहरूले पनि त्यसलाई चाहिँ अलिकति अप्ठ्यारो जस्तो किसिमको महसुस गर्नुभएको थियो। तर त्यो पनि अहिले बिस्तारै क्रमशः अहिले सहज हुँदै गइरहेको छ। भन्दाखेरि हाम्रो न्याय प्रणालीलाई आधुनिकरण गर्न, हाम्रो न्याय प्रणालीलाई चाहिँ मानव अधिकार मैत्री बनाउनको लागि, हाम्रो मुलुकमा कानूनको शासन छ भन्ने कुरा पुष्टि गर्नको लागि, स्थापित गर्नको लागि मलाई लाग्छ संहिताले ठुलो योगदान पुर्याएका छन्। अब रहेको कुरो समीक्षा गर्ने कुरो, यसलाई सुधार गर्ने कुरो, कानून भन्ने कुरो निरन्तर रूपमा सुधार गर्नुपर्ने विषय हो। एक दिन कानूनमा सुधार गरेर त्यो अन्त्य हुँदैन, यो अनन्त रूपमा चल्ने कुरा हो। त्यसो भएको हुनाले यसमा सुधार गर्नुमा ठाउँ धेरै होलान्, त्यसलाई हामीले अध्ययन गर्नुपर्छ, त्यसलाई हामीले अनुसन्धान गर्नुपर्छ, अदालतका फैसलाहरू हामीले चाहिँ विश्लेषण गर्नुपर्छ, त्यसको आधारमा गर्नुपर्ने हुन्छ। तपाईँको सम्झनाको लागि, तपाईँको जानकारीको लागि, सन्तोषजी, 2077-78 चाहिँ अपराध संहिता र फौजदारी कार्यविधि संहिता तथा देवानी संहिता र देवानी कार्यविधि संहितामा गर्नुपर्ने सुधारको सम्बन्धमा नेपाल कानुन आयोगले लामो रिपोर्ट दिएको छ ड्राफ्ट सहितको। सायद त्यो चाहिँ कार्यान्वयन भयो भने एक हदसम्म अहिलेको आवश्यकतालाई पुरा गर्न सकिन्छ होला।
जसरी हामीले चाहिँ संहिताकरण गर्यौँ, मूलत राष्ट्रिय अन्तर्राष्ट्रिय हिसाबले पनि यसलाई एउटा भनौँ न सक्षम र प्रभावकारी कानुन जुन हामीले बनाउने भन्यौँ त्यो हिसाबले हेर्दाखेरि चाहिँ अन्तर्राष्ट्रिय हिसाबले हेर्दाखेरि हाम्रो कानुन कहाँनिर छ आज?
त्यो हिसाबले हेर्दाखेरि हाम्रो अन्तर्राष्ट्रिय कानुन अन्तर्राष्ट्रिय स्तरमा हाम्रो कानुन प्रणाली पुगेको छ। तपाईँलाई दुई तिनवटा उदाहरण दिन्छु। हाम्रै छिमेकी मुलुकहरू अधिकांश हाम्रा छिमेकी मुलुकहरूमा पक्राउ गर्नुभन्दा पहिला अदालतको अनुमति लिने व्यवस्था छैन। उनीहरूले प्रहरीले पक्राउ गर्छ अथवा अनुसन्धान गर्ने अधिकारीले पक्राउ गर्छ र 24 घण्टाभित्र अदालत समक्ष पुरा गर्छ। एउटा त्यसको तुलनामा हामी अगाडि छौँ। हामीलाई धेरै केसहरूमा अपवाद बाहेक कुनै व्यक्तिलाई पक्राउ गर्नु पर्यो भने अदालतको अनुमति लिनु पर्यो भने पहिला नै एउटा कुरो। दोस्रो कुरो, हाम्रै केही मुलुकहरूमा अझै पनि यातना, प्रहरीले दिने यातना जुन पहिले विगतमा थियो त्यो यातनालाई उनीहरूको फौजदारी न्याय प्रणालीले अन्यथा गरेको छैन। हाम्रो लिगल सिस्टमले, हाम्रो कानुन प्रणालीले फौजदारी न्याय प्रणालीमा यातना दिने कार्य हुन सक्दैन। यो चाहिँ मानवीय मैत्री छैन, यो मानवीयको उल्लङ्घन हो भन्ने त्यसले अप्नायो र यो नयाँ ल्यायो। सजायकै सन्दर्भ हुनुहुन्छ भने हाम्रा छिमेकीहरूसँग हामीले त अन्तर्राष्ट्रिय स्तरको छ कि छैन, हामी कहाँ छौँ भनेको देखाउनलाई त हाम्रो तुलना गर्नुपर्ने हुन्छ। उहाँहरूकोमा अझै पनि मृत्युदण्ड छ धेरै केसहरूमा, धेरै मुद्दाहरूमा, धेरै केस फौजदारी कसुरमा हामीले मृत्युदण्ड चाहिँ हामीले अन्त्य गरेका छौँ। र हाम्रो अधिकतम सजाय चाहिँ कैद सजाय पनि हाम्रो चाहिँ दुई किसिमको छ। एउटा चाहिँ अत्यन्त क्रूर यातना अवस्थामा, केही खास अवस्थामा गरेकोमा चाहिँ जन्म कैद छोरी आजीवन कैद भइन्छ, र केही अन्यत्र अन्यहरूमा चाहिँ 25 वर्ष, सामान्य किसिमका अरू किसिमका गम्भीर कसुरहरूमा चाहिँ हामीले 25 वर्षसम्म चाहिँ कैद गर्ने किसिमको व्यवस्था गरेका छौँ। त्यसमा पनि विभिन्न किसिमका छुटहरू व्यवस्थाबाट हामी त्यसमा चाहिँ आज 25 वर्ष बहन नपर्ने गरी हामीले केही व्यवस्था गरेका छौँ। भन्दाखेरि हाम्रो कानुन धेरै हदसम्म मानवाधिकार मैत्री छ, सुधार उन्मुख छ। यसमा गर्नुपर्ने कामहरू यसले जुन माग गरेको थियो, कारागारको सुधार, कारागारमा अलि सुधार गर्नुपर्ने, त्यसमा कारागारलाई चाहिँ मानवाधिकार मैत्री बढाउनु पर्ने, मानवचित व्यवहार गर्न सक्ने किसिमका हुनुपर्ने, त्यो भएको छैन, अलग कुरा हो। तर यसले एउटा चाहिँ मेसेज के दिएको छ, सन्देश के दिएको छ भने यी फौजदारी कार्यविधि संहिताहरू लागू गर्नको लागि हाम्रो कारागार व्यवस्थापन पनि सुचि हुनुपर्छ भन्ने ध्यास छ। यसले गर्दाखेरि हामी अन्तर्राष्ट्रिय स्तरमा हामी साउथ एसियाका अरू पार्टनरहरू भन्दा, अरू हाम्रा चाहिँ छिमेकीहरू भन्दा अगाडि छौँ।
अब यसको जुन कार्यान्वयनको पाटो छ, कार्यान्वयनमा जुन खालका चाहिँ चुनौतीहरू देखिएका भनिएका छन्, यसलाई सहजीकरण कसरी गर्ने?
कार्यान्वयन त कुनै पनि कानुन कार्यान्वयन गर्न चुनौतीपूर्ण नै हुन्छ, किन कानुन भन्ने कुरो चाहिँ सजिलोसँग कार्यान्वयन हुने विषय होइन। हेर्नुहोस्, जबसम्म नागरिकहरूमा एउटा कानुनको चाहिँ पालना गर्नुपर्छ भन्ने 100% त्यस्तो किसिमको 100% त्यस्तो किसिमको चाहिँ चेतना हुँदैन, त्यति बेलासम्म कानुन भन्ने कुरो चाहिँ पालना गराउन, त्यसलाई कार्यान्वयन गर्न कठिनाई नै हुन्छ। त्यसको लागि दुई तिनवटा कुराहरू गर्नुपर्छ सरकारले। एउटा कुरो, कानुन पालना कार्यान्वयन गर्नुभन्दा अगाडि, कानुन बनाउनुभन्दा अगाडि एउटा सरकारवाला जसलाई हामी लक्षित गरेर हामी कानुन बनाइरहेका छौँ तिनीहरूसँग पर्याप्त रूपमा परामर्श गर्ने, छलफल गर्ने र उनीहरूको धारणालाई चाहिँ हामीले स्थान दिने एउटा। दोस्रो कुरो जुन अहिले चाहिँ अलि कम आङ्कलन गरिएको छ, विज्ञहरू, किन कानुन भन्ने कुरो चाहिँ एउटा मान्छेको दिमागमा आएर यसरी म कानुन बनाउँछु भन्ने कुरा होइन, त्यसलाई चाहिँ विभिन्न कोणबाट विज्ञहरूबाट त्यसलाई टेस्ट गर्नुपर्छ, परीक्षण गर्नुपर्छ र विभिन्न कोणबाट त्यसलाई विश्लेषण गरेपछि मात्रै निष्कासन गर्ने गर्नु पर्छ। जसरी हामीले चाहिँ संहिताहरू बनाउँदाखेरि विभिन्न विशेषज्ञहरूसँग परामर्श गरेका थियौँ, राष्ट्रिय मात्रै नभएर अन्तर्राष्ट्रिय स्तरका विज्ञहरूलाई पनि हामीले आमन्त्रण गरेर छलफल गरेका थियौँ र उनीहरूले पनि यो चाहिँ हाम्रो सन्तोषप्रद छ, यो सेटिस्फ्याक्ट्री किसिमको छ भन्ने कुरा उहाँहरूले सङ्केत गरेपछि मात्रै हामीले यसलाई कार्यान्वयन गरेका हौँ। तसर्थ ऐनहरू निर्माण गरेर यसलाई चाहिँ कार्यान्वयन गर्दाखेरि चाहिँ हामीले नयाँ कुरा गर्छौँ भने त्यसमा चाहिँ विज्ञहरूसँग परामर्श गर्नु जरुरी छ। मैले सुनिरहेको छु संहिताहरूमा अहिले फेरि संशोधन गर्न लागिरहेको छ भनेर सरकारले आफूले मात्रै छलफल गरेर आफूले मात्रै आफ्नोबाट गरेर जाँदाखेरि त्यसलाई कार्यान्वयन गर्न, त्यसलाई पारित गर्न गाह्रो हुन्छ, पछि सहज हुँदैन। तसर्थ मेरो सरकारसँग आग्रह छ कि अब यस्ता किसिमका फौजदारी कानुन सम्बन्धी अथवा देवानी कानुन सम्बन्धी जुन चाहिँ पब्लिक एट लार्जलाई हुन्छ अर्थात् संहिताहरूबाट निर्माण संशोधन हुन्छ, त्यसमा चाहिँ विभिन्न कोणबाट विभिन्न सेक्टरका विद्वानहरूलाई, विज्ञहरूलाई, अनुभवीहरूलाई चाहिँ ल्याएर चाहिँ परामर्श गरोस्। त्यो वेबसाइटमा राखेका छु, मेरो चाहिँ परामर्श पुरा गरिहाल्छ, यसबाट पुरा वर्ष हुन्छ, सबैले चाहिँ सक्नेले चाहिँ प्रस्ताव दिउन्, नसक्नेले नदिउन् भन्ने किसिमको एउटा उसबाट चाहिँ सरकारवालासँग वास्तविक अर्थमा परामर्श गरेको म मान्दिनँ। किन भन्नुहुन्छ भने त्यसमा धेरैको पहुँच पनि हुँदैन, पहुँच हुनेले पनि त्यसमा लेखेर दिन चाहँदैनन्। मेरो चाहिँ मैले यसरी कडा बोलिराखेँ भनेदेखि फेरि मेरो चाहिँ म अन्यथा होला भन्ने ठान्छन्। त्यसो पनि गर्ने बोलाएर अथवा चाहिँ समितिले अथवा चाहिँ मन्त्रालयले अथवा चाहिँ कुनै संस्थाले बोलाएर चाहिँ उहाँहरूसँग विज्ञसँग परामर्श गरे हुन्छ। र मुख्य कुरो सहज एउटा चाहिँ सरकारवाला र विज्ञहरूसँग परामर्श नगरेको कानुन चाहिँ कार्यान्वयन गर्न अत्यन्त गाह्रो हुन्छ, यो पनि सरकारले ध्यान दियोस्। र मुख्य कुरो चाहिँ हाम्रो सबैको उद्देश्य के हो भने मुलुकमा संविधान बमोजिमको शासन कानुन बनाउनु शासन कायम होस्, मानव अधिकार मैत्री कानुन बनुन् र यसमा कार्यान्वयन गर्न सबै पक्षको सहयोग होस्, त्यसबाट मात्रै हामी सबैले आकाङ्क्षा गरेको कुराहरू पुरा हुन सक्छ जस्तो लाग्छ मलाई।
सरकारले कानुन आयोगलाई थप अधिकार सम्पन्न बनाउने र मूलत किनारा गर्ने एउटा चाहिँ मूलत्व दिने या आधिकारिकता प्रदान गर्ने विषयमा कानुन आयोगलाई चाहिँ अलि अधिकार सम्पन्न बनाउने भनेर परिमार्जनको तत्सम्बन्धी विधेयक प्रस्ताव गरेको छ। यहाँ कानुन आयोगको अध्यक्ष पनि हुनुभयो, कानुन मन्त्री पनि हुनुभयो, लामो समय यहाँको योगदान छ त्यो क्षेत्रमा। कानुन आयोगलाई परिष्कृत बनाउँदै गर्दा या परिमार्जित गर्दै गर्दा अधिकार सम्पन्न बनाउँदै गर्दा के कसरी बनाउनु पर्छ भन्ने यहाँको धारणा छ?
हेर्नुहोस्, कमन ल प्रणाली सरल भाषामा भन्यो भने अमेरिका, बेलायत, क्यानाडा, भारत, बङ्गलादेश, पाकिस्तान जस्ता मुलुकहरूले पर्नाएको कानुन प्रणालीले हामी चाहिँ कमन ल प्रणाली भन्छौँ। हामी पनि जानेर होस् नजानेर होस्, बाध्यतावश अथवा भने यसलाई चाहिँ परिस्थितिवश अथवा हामीले चाहिँ विभिन्न कारणबाट हामी पनि कमन ल प्रणालीसँग नजिक छौँ। कमन ल प्रणालीको एउटा विशेषता के हो भन्नुहुन्छ भनेदेखि चाहिँ कानुन आयोग एउटा निरन्तर रूपमा काम गर्ने एउटा संस्था हो र कानुन आयोगमा रहने व्यक्तिहरू चाहिँ विज्ञ हुनुपर्छ, कानुनका एक्सपर्ट हुनुपर्छ, त्यहाँ पोलिटिकल एक्सपर्टहरू हुनु हुँदैन भन्ने मान्यता राखिन्छ। इन्डियाको उदाहरण लिनुहुन्छ भने रिटायर जजहरूलाई, रिटायर सेक्रेटरीहरूलाई त्यहाँ राखिन्छ, ल सेक्रेटरीहरू राखिन्छ। हेर्नु त्यस्तै किसिमको अभ्यास चाहिँ क्यानाडामा छ, ब्रिटेनमा पनि त्यस्तो किसिमको अभ्यास छ विज्ञहरूलाई राख्ने। अहिले अब सुनिरहेको छु मैले मन्त्रीज्यू आफैले यसमा चाहिँ नेतृत्व गर्नुहुन्छ भनेर भनिन्छ, त्यसरी अलिकति मन्त्रीज्यूलाई काम गर्न कहीँ सहज हुन्छ, त्यो सहज त होला तर विज्ञता रहन्छ रहँदैन त्यो चाहिँ कुरा हामीले हेर्नुपर्ने हुन्छ र अटोनोमी रहन्छ रहँदैन हेर्नुपर्ने हुन्छ। कि विभिन्न मुलुकको अनुभव के छ भने कानुन आयोग चाहिँ अटोनोमस एउटा संस्था हुनुपर्छ, यसले सरकारको निर्देशनमा होइन कि यसको चाहिँ रिसर्च गरेर, अनुसन्धान गरेर, अध्ययन गरेर, तुलनात्मक रूपमा अरू मुलुकहरूको विश्लेषण गरेर कानुन निर्माण गर्नुपर्छ भन्ने मान्यता राखिन्छ। हाम्रो कानुन आयोग ऐन 263 पनि त्यही कुरा भन्दछ। अहिले मन्त्रीजीले आफैले यसमा अध्यक्षता गर्ने किसिमले एउटा थिङ्क ट्याङ्क बनाउने किसिमको एउटा कल्पना गरिएको छ भन्ने सुनेको छु मैले। त्यसले गर्दाखेरि त्यसको अटोनोमी कायम रहन्छ रहेन त्यो एउटा प्रश्न चाहिँ उठ्छ। एक दोस्रो कुरो, जबसम्म कानुन आयोगलाई हामीले चाहिँ साधन सम्पन्न गर्नुपर्छ, त्यसलाई साधनको अर्थ भनेपछि त्यसलाई पर्याप्त बजेट दिनुपर्छ अनुसन्धानको लागि, अध्ययनको लागि, त्यसले तुलनात्मक रूपमा विश्लेषण गर्नको लागि पनि त्यसमा मानव स्रोत पनि हुनुपर्छ पर्याप्त रूपमा। त्यो हुन सकेन भने र उसले स्वतन्त्र रूपमा काम गर्न सक्ने वातावरण पनि हुनुपर्छ, अरू पनि मतलब यसलाई चाहिँ मानव स्रोत चाहिँ अरू चाहिँ भौतिक स्रोत पनि हुनुपर्छ। त्यो हुन सकेन भने कानुन आयोग गठन गरेर मात्रै हाम्रो उद्देश्य पुरा हुन सक्दैन। विगतमा भन्नुहुन्छ भने आयोग त गठन गर्ने गरिन्थ्यो तर त्यसलाई भौतिक रूपमा, आर्थिक रूपमा त्यति साधन सम्पन्न गर्ने काममा सरकार अलिकति कन्जुसै भएको मानिन्थ्यो, त्यो मेरो अनुभव त्यस्तै छ। अब म आशा के गर्छु भने नयाँ सरकार आएको छ, नयाँ किसिमको सुधार हुने कुरा अपेक्षा गरिएको छ र यिनी कुराहरू राखेर आयोगलाई पनि स्वायत्त बनाउने किसिमबाट, त्यसलाई साधन सम्पन्न गर्ने किसिमबाट र त्यसले स्वतन्त्र रूपमा काम गरेर सरकारलाई विभिन्न किसिमका मसौदा, विभिन्न किसिमका अनुसन्धानका प्रतिवेदन, विभिन्न किसिमका सुझाव, सहयोग गर्ने किसिमको दिशामा आयोगले काम गर्ला भन्ने मैले ठानेको छु।
उहाँ हुनुहुन्थ्यो पूर्व कानुन मन्त्री एवं नेपाल कानुन आयोगका पूर्व अध्यक्ष माधव पौडेल। पछिल्ला दिनमा मुलुकका विभिन्न बाल सुधार गृहहरूमा बालकहरूबीच झै झगडा पनि हुने गरेको छ। त्यसै गरी कानूनको अज्ञानताका कारण उनीहरूले पाउनुपर्ने विभिन्न सेवा र छुट सुविधा पनि कार्यान्वयन हुन सकिरहेको छैन। बाल सुधार गृहमा रहेकाहरूलाई कानूनबारे जानकारी दिइरहनुभएका एकजना अधिवक्ता बसन्त गौतमसँग हामीले कुरा गरेका थियौँ। उहाँले हालै नेपालगंज स्थित जयन्दु बाल सुधार गृहका बालकहरूलाई कानुनबारे जानकारी दिनुभएको थियो।
कानुनको विवादमा परेका बाल बालिकाहरू नेपालको विभिन्न 12 बाल सुधार गृहमा रहनु भएको छ। त्यसमध्ये बाँकेमा 2 बाल सुधार गृह रहेका छन् र जयन्दु बाल सुधार गृहमा कानुनको विवादमा परेका झन्डै 200 हाराहारीमा विभिन्न मुद्दाको सिलसिलामा त्यहाँ रहनु भएको छ। त्यहाँ करिब 25 विभिन्न मुद्दामा परेका बालकहरू रहनु भएको छ। उहाँहरूले कानुन व्यवसायहरू टाढा रहने, अदालतबाट मुद्दाको बारेमा समयमै सूचना प्राप्त नहुने, आफ्नो मुद्दाको बारेमा के भइरहेछ, मुद्दामा चाहिँ कस्तो कार्यविधि अपनाइन्छ भन्ने लगायतका विषयमा कतिपय अवस्थामा त्यहाँका बालबालिकाहरूले चाहिँ जानकारी नपाउँदा, मुद्दाको यथार्थ अवस्थाको बारेमा जानकारी नपाउँदा अन्यलको स्थिति पनि रहेको हामीले पाएका छौँ। त्यस सन्दर्भमा उनीहरूलाई चाहिँ कानुनको कार्यविधि मुद्दाको चाहिँ अवस्था न्यायिक प्रक्रियामा कानुनको विवादमा परेका बालकहरूले चाहिँ पाउने सुविधाका कुराहरू त्यस्तै बाल न्यायको सिद्धान्तहरूका बारेमा जानकारी गराइयो। त्यसको उद्देश्य भनेको उनीहरूलाई चाहिँ कानुनको बारेमा जानकारी गराउने र कानुनले दिएका छुटहरूको बारेमा अधिकतम रूपमा कसरी सुविधा प्राप्त गर्छन् र त्यसले उनीहरूको सोचाइमा पनि सकारात्मक परिवर्तन ल्याओस् र जानेर नजानेर कानुनको विवादमा पर्नुहुन्छ भूलवश उहाँहरू कानुनको विवादमा पर्नुहुन्छ उहाँलाई चाहिँ सुधार गर्ने र समाजमा पुनस्थापना गर्नको लागि सहयोग पुर्याउने उद्देश्यले कार्यक्रम गरिएको हो।
कार्यक्रम अन्तर्गत के कस्ता खालका गतिविधि क्रियाकलाप सञ्चालन गरियो?
बाल न्यायका उद्देश्यहरू बालकहरूलाई चाहिँ आफूले गरेको गल्तीको महसुस गराएर आचरणमा सुधार ल्याउने र कालान्तरमा समाजमा पुनस्थापना गर्ने बाल न्यायको उद्देश्य हो। तर हाम्रो बाल न्याय प्रणाली चाहिँ थुन्ने र राख्ने तर उनीहरूलाई चाहिँ सुधारका पर्याप्त व्यवस्थाहरू नगर्ने, कानुनले पनि त्यो खालको संरचना पूर्वाधारहरू पनि नहुने, ताकि बाल न्यायले परिकल्पना गरेको उद्देश्य पुरा गर्नलाई पनि चुनौती देखिएको छ। त्यस सन्दर्भमा बालकहरू विभिन्न कारणले कानुनको विवादमा परेका हुन्छन्। तिनीहरू चाहिँ मनोसामाजिक, आर्थिक, सामाजिक, सांस्कृतिक पक्षहरू हुन्छ। त्यो कारणहरू पत्ता लगाएर उनीहरूलाई चाहिँ मनोसामाजिक परामर्शको कुराहरू, कानुनी सहायताका कुराहरू, कानुनमा सहज पहुँचका कुराहरू पनि उपलब्ध गराउनु पर्ने हुन्छ। त्यसले चाहिँ उनीहरूलाई सकारात्मक सोचको विकास पनि हुने र आफ्नो मुद्दामा के भइरहेछ भनेर जानकारी प्राप्त हुँदाखेरि उनीहरूलाई सुधारको लागि पनि मद्दत पुग्ने गर्छ। त्यो सन्दर्भमा कतिपय अवस्थामा चाहिँ उहाँहरूको कानुन व्यवसायीसँग पहुँच पनि नहुने, कतिपयले कानुन व्यवसायहरू राख्न पनि नसक्ने, कतिपय अवस्थामा अदालतबाट भएका गतिविधिहरू समयमै कार्यवाहीको बारेमा जानकारी प्राप्त नगर्ने हुँदा पनि उहाँहरूलाई अन्यलको स्थिति हुँदो रहेछ। त्यो सन्दर्भमा उहाँहरूले चाहिँ मुद्दामा परिसकेपछि मुद्दाको कार्यवाही के कसरी अगाडि बढ्छ, त्यसमा चाहिँ बालबालिकाहरूले चाहिँ कति छुट पाउँछन्, त्यसको सुविधाहरू, जस्तो आचरणमा सुधार आयो भने उहाँहरूले चाहिँ सजायको स्थगन पनि हुन्छ, सजायमा छुट हुन्छ, त्यस्तै प्यारोलको सुविधाहरू पाउनुहुन्छ। त्यो सन्दर्भमा त्यसको अज्ञानता बस कतिपयले चाहिँ त्यो सुविधा नपाएको अवस्था पनि हुने, मुद्दाको सुनवाई प्रक्रियाहरू थाहा नहुने, त्यसै गरेर पुनरावेदनको म्यादहरू समयमै नआउँदा अथवा चाहिँ पुनरावेदन गर्न नपाउँदा थुनामा बसिरहनु पर्ने अवस्था पनि हुन्छ। त्यसले गर्दाखेरि समय समयमा यस्ता कानुनी अभिमुखीकरणको कार्यक्रमहरू भयो भने उहाँहरूले चाहिँ मुद्दाको बारेमा अन्यलता हट्ने र मुद्दामा के भइरहेछ भन्ने कुराहरूको जानकारी पनि पाउने र न्यायमा पहुँच अभिवृद्धिका लागि पनि मद्दत पुग्ने पुर्याउने उद्देश्यले एउटा सानो कार्यक्रमको आयोजना गरिएको हो।
त्यहाँ बेला बेलामा जो त्यहाँ बसिरहेका छन् बालकहरूका बीचमा झडप हुने, झैझडा हुने जस्तो अवस्थाहरू विद्यमान छ, जसका कारणले कतिपय बेलामा क्षति पनि बेहोर्नु परेको छ, मानवीय क्षति, त्यसै गरी उनीहरू घाइते हुने गरेका छन्। यहाँहरूले दिएको यो तालिम अथवा कानुन बारेको जानकारी अथवा यस्तै खालका परामर्शहरूले त्यो अवस्थालाई सहज बनाउन कतिको भूमिका निर्वाह गर्ला?
हजुर सन्तोष सर, यहाँले एकदमै महत्त्वपूर्ण सवाल उठाउनुभयो। विगतमा एक वर्ष अगाडिसम्म यहाँका बाल सुधार गृहहरूमा एकदमै झडपहरू भइरहने, तनाव हुने, आगजनीका घटना र दुई वर्ष अगाडि एकजना कानुनी विवादमा परेको बालकको मृत्यु पनि भएको थियो। हाम्रो बाल सुधार गृह बाल न्यायले परिकल्पना गरेको उद्देश्य अनुसारको हाम्रो संरचना र त्यो खालको व्यवहार र कार्यान्वयनमा धेरै चुनौतीहरू छ। जस्तो बाल सुधार गृहमा राख्ने भनेको जेलमा जस्तो राखेर उनीहरूलाई थुन्नु मात्रै होइन कि उनीहरूलाई चाहिँ सुधारका पर्याप्त व्यवस्थाहरू हुनुपर्छ। त्यहाँ शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका पूर्वाधारहरू हुनुपर्छ। तर हाम्रो नेपालको बाल सुधार गृहहरू के देखिन्छ त भन्दा थुन्ने र राख्ने, तर उनीहरूलाई चाहिँ सिपमूलक तालिमका कुराहरू, सकारात्मक सोचको लागि मनोपरामर्शको व्यवस्थाहरू, त्यस्तै गरी शिक्षाको लागि विद्यालयको व्यवस्थाहरू लगायतका कुराहरू देखिँदैन। बाँकेको जैनदुमा त केही खेल्ने व्यवस्थाहरू छ, तर नौ बस्दा र रूपन्देहीको कारागार हेर्ने भने तपाईँले बाहिर निस्केर चाहिँ खेल्ने ठाउँ पनि छैन, थुन्ने र कोठाभित्रै बसिरहनु पर्ने कतिपय बाल सुधार गृहमा त्यस्तो पनि अवस्थाहरू छ। त्यसले गर्दा उहाँहरूलाई चाहिँ एक त अभिभावकबाट टाढा बस्नु परेको र अन्यताको स्थिति, त्यसै गरेर त्यहाँ चाहिँ अब सुविधाहरू नहुँदा, मनोसामाजिक परामर्शहरू नहुँदा र त्यहाँको चाहिँ आन्तरिक सुरक्षा व्यवस्थापनहरू नहुँदाका कारणले गर्दाखेरि बेला बेलामा तनावका कुराहरू भएका थिए विगतमा। त्यसले चाहिँ पछिल्लो उदाहरणमा के भएको छ त भन्दा अदालतबाट पनि बालबालिकाहरू चाहिँ अपराधी भन्दा पनि गल्तीवश कानुनको विवादमा परेका हुन्, उनीहरूलाई चाहिँ आचरणमा सुधार आयो भने उहाँहरूले चाहिँ कानुनले दिएको सजाय छुट दिनुपर्छ भन्ने उद्देश्यले पछिल्लो समय न्यायपालिका पनि अलि सकारात्मक भएर सजाय छुट दिन थालेको अवस्था छ। त्यसै गरी सरकारी तवरबाट पनि अहिले गैर सरकारी संस्था मार्फत सञ्चालित भएकोमा अहिले सरकारले सबै बाल सुधार गृहहरू सञ्चालन गर्न लागेको छ। त्यसले गर्दाखेरि सुरक्षा व्यवस्थापन पनि अलिक सुदृढ हुँदै गएको र विभिन्न सङ्घ संस्थाहरूको समन्वयमा त्यहाँ चाहिँ विभिन्न कार्यक्रमहरू गर्ने, योगाका कार्यक्रमहरू, सकारात्मक सोच सम्बन्धी कार्यक्रमहरू, सिपमूलक तालिम, केही यस्ता कार्यक्रमहरू र अदालतबाट पनि बालबालिकाको पक्षमा सकारात्मक निर्णयहरू, सजाय छुटका कुराहरू हुँदाखेरि बिस्तारै चाहिँ बालबालिकाहरूमा चाहिँ हामी सुधार भयो भने हामीले कानुनले दिएको छुट पाउँछौँ भन्ने सकारात्मक सोचको पनि विकास भएको छ। र यहाँले हेर्नुभयो भने पछिल्लो एक वर्ष यता चाहिँ झैँ झगडाका घटनाहरू पनि कम भएका छन्। यसले के देखाउँछ त भन्दा बालबालिकाहरू थुनेर मात्रै राख्ने होइन कि उनीहरूलाई चाहिँ शिक्षा, स्वास्थ्य, सकारात्मक सोचको कुराहरू, कानुनमा न्याय सहज जस्तो 120 दिनभित्र मुद्दाको फैसला गरिसक्नुपर्छ, उनीहरूलाई चाहिँ गोपनीयता कायम राख्नुपर्छ, आफ्नो मुद्दामा चाहिँ कानुन व्यवसायहरूको सुनिश्चितता गर्नुपर्छ भन्ने कुराहरू व्यवस्था गरेको छ। त्यो कुराहरूमा चाहिँ सुनिश्चितता गरियो भने यस्ता झैँ झगडाका कुराहरू, लडाईँका कुराहरू पनि कम हुने र बालबालिकाहरू चाहिँ आफ्नो गल्तीको महसुस गरेर सुधारिने पनि व्यवस्थापन बिस्तारै हुन्छ भन्ने यो अनुभवले पनि देखाएको छ।
उहाँ हुनुहुन्थ्यो नेपालगञ्जका एकजना अधिवक्ता वसन्त गौतम हामीसँग कुराकानी गर्नुहुँदै। कार्यक्रम कानुनका कुरा आजलाई यति नै। हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।